بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. بات چل رہی تھی اعمال میں رسوخ پیدا کرے. حال کی دو قسمیں ہیں، ایک حال اختیاری اور ایک حال غیر اختیاری. حال اختیاری اعمال میں پابندی کے ساتھ کرنا، اور حال غیر اختیاری اس میں کیفیات کا پیدا ہونا، لذت کا ملنا، سرور اور خوشی کا ہونا، اچھا لگنا، محسوس ہونا، یہ سارا غیر اختیاری حال ہے. یہ محمود تو ہے، مطلوب نہیں. تو آخر میں ایک بات مثال سے بات واضح کی تھی حضرت ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ نے. لوگ ان کے پاس بیٹھے ہوئے تھے، پوچھا کہ ایک آدمی ہے جو سارے کاموں سے فارغ ہو چکا اور نماز سے، اذان سے پہلے مسجد میں جاتا ہے، تحیت المسجد، نماز وغیرہ پڑھ رہا ہے اطمینان سے، خشوخضو کے ساتھ. ایک حال تو یہ ہے، اور ایک حال انسان بیچارہ باہر ہاتھ گاڑی پر راستے میں اپنا سامان بیچتا ہے، اور اذان کی آواز ہوتی ہے، اور بیچتے بیچتے جماعت کا وقت شروع ہوتا ہے، بھاگتا ہوا آتا ہے، سامان پر کپڑا ڈالتا ہے، تو جلدی جلدی وضو کرتا ہے، جلدی جلدی نماز پڑھتا ہے، جلدی جلدی پھر وہ دھیان بھی اس مال کی طرف ہوتا ہے کہ پتہ نہیں کوئی لے جائے گا، کوئی کیا کرے گا. تو فرمایا ایک حال یہ ہے. تو بتا رہے تھے روحانیت اور نفسانیت میں فرق بتا رہے تھے، کہ اس میں بہت باریک فرق ہے. تو فرمایا پہلے والا جو مثال دی اس میں نفسانیت ہے، اور دوسرے والے میں روحانیت زیادہ ہے. روحانیت زیادہ ہے. تو یہ بات یاد رکھے. اس سے کیا بات کا پتہ چلا کہ اصل ہے حکم کو پورا کرنا، اصل لذت کا حاصل کرنا، دکھائی دیوے کچھ مزہ اس کے لیے نہیں کرنا ہے. آج کل طبیعت ایسی ہے کہ کچھ اچھا لگتا ہے تو کرتے ہیں، اور کچھ اچھا نہیں لگتا ہے تو چھوڑ دیتے ہیں. یاد رکھے اللہ کا حکم بس پورا کرنے کے لیے ہے، ماننے کے لیے ہے، چاہے سمجھ میں آوے نہ آوے، اچھا لگے یا نہ لگے. بہرحال پہلے شخص کو نماز میں جو حظ حاصل ہو رہا تھا وہ حال بالمعنی اول ہے، اور یہ حال مطلوب اور مقصود نہیں، مامور بھی ہی نہیں. اور دوسرے شخص کا جو عمل ہے اس میں رسوخ ہے، اس کو اپنے عمل میں اتنا مضبوطی حاصل ہو گیا کہ اپنے مشغول اور مصروفیت کے باوجود ان سب کو چھوڑ کر نماز ادا کر رہا ہے. یہ حال بالمعنی ثانی ہے، یہ مطلوب اور مقصود ہے، طبیعت ثانیہ بن گئی، اور مامور بھی اسی کا حکم دیا گیا ہے. اس کو حاصل کرنے کی کوشش کرو، پہلی چیز حاصل ہو یا نہ ہو اس کا مطالبہ نہیں. اگر ہو جائے تو اللہ کا شکر ادا کرے، اگر نہ ہو تو کوئی پرواہ نہیں. اب یہ دوسری چیز کیسے حاصل ہوتی ہے؟ دوسری چیز مطلوب ہے نا، اس میں عمل میں رسوخ، پابندی، یہ کیسے حاصل ہوتی؟ اس کے بارے میں حضرت والا فرماتے ہیں کہ دوسری چیز یعنی رسوخ اصلا غیر اختیاری ہے. تو یہ رسوخ دیکھنے میں جاؤ تو غیر اختیاری ہم سے نہیں ہو سکتا، لیکن اس اعتبار سے اختیاری ہے کہ اس کے اسباب اختیاری ہیں. یہ سمجھو کہ ویسے دیکھنے جاؤ تو غیر اختیاری لگ رہا ہے، لیکن حقیقت میں وہ اختیاری ہے کہ اس کے اسباب جو ہے. مثال سے بات سمجھ میں آئے گی. اس لیے جب انسان کسی عمل کو کرنا شروع کر دیتا ہے اور پھر مسلسل اس کو کرتا رہتا ہے تو اس کو اس عمل میں رسوخ حاصل ہو جاتا ہے. تو مسلسل کرنے سے یہ رسوخ حاصل ہو جاتا ہے، اختیاری ہے. جیسے میں نے اوپر نماز کی مثال دی، कि नमाज पढ़ते पढ़ते क्या हो गया कि नमाज में रुसूख हासिल हो जाता है, पाबंदी हासिल हो जाती है। या मसलन रोजा रखना बड़ा मुश्किल था, लेकिन रोजे रखते रखते उसको रुसूख पैदा हो गया। अब रोजेदार से कहो कि अपना रोजा तोड़ दे तो कभी भी वो रोजा तोड़ने के लिए तैयार नहीं होगा, इसलिए कि अब रुसूख पैदा हो गया। जी, इस रुसूख पैदा करने का तरीका ये है, रुसूख यानी मजबूती, पाबंदी। तरीका ये है कि अमल करना शुरू कर दे, चाहे दिल लगे या न लगे, चाहे उसको करते वक्त दिल कहीं और हो, दिमाग कहीं और हो, लेकिन फिर भी लगा रहे और इस फिक्र में न रहे कि मेरा दिलो दिमाग कहाँ है। अरे दिलो दिमाग जहां जाते हैं जाने दे, लेकिन अमल करता रहे, अमल न छोड़े। अमल करता रहे, अमल न छोड़े। जी, मसलन नमाज के लिए मस्जिद में आ रहा है, अब उस वक्त दिल कहीं है, दिमाग कहीं है, फिर भी मस्जिद में आ जा, आने को मत छोड़। इसी तरह जितने आमाले सालिहा है इन सबको करना शुरू कर दे, चाहे उनके करने के वक्त दिल कस मसाए, तिल मिलाए, परेशान हो, दिल पर आरे चले, मशक्कत और मेहनत मालूम हो, कोई लुत्फ लज्जत, कोई जोश खरोश न हो, लेकिन इन सब के बावजूद इन आमाल को करे, सबके बावजूद इन आमाल को करे और करता रहे करता रहे, यहां तक कि चंद रोज के बाद इन आमाल में रुसूख पैदा हो जाएगा और हाल बिल माना सानी हासिल हो जाए, यानी तबीयते सानिया बन जाएगी, तबीयते सानिया बन जाएगी। दूसरा नाम मकाम है, उसी का दूसरा नाम मकाम है, कहते हैं मकाम हासिल हो गया उसका, इबादत का मकाम, जिक्र का मकाम। और जब किसी शख्स को किसी अमल में रुसूख हासिल हो जाता है तो ये कहा जाता है कि उसको इस अमल में मकाम हासिल हो गया, किसी को बात करने में मकाम, फहम में। मसलन फुला को सब्र का मकाम हासिल हो गया, फुला को तवक्कुल का मकाम हासिल हो गया, फुला को शुक्र का मकाम हासिल हो गया। मसलन जब कोई शख्स अच्छी बात सामने आई तो उसने फौरन अल्लाह का शुक्र अदा किया और ऐसा बार बार करता रहा, यहां तक के शुक्र के अंदर उसको रुसूख पैदा हो गया और शुक्र करना उसकी तबीयत सानिया बन गया। इस मलफूज में हजरत वाला ने एक बात तो ये बयान फरमाई, समझे? तो हर चीज में रुसूख, सब्र के अंदर। एक आदमी है कि पहले बहुत गुस्से होता था, लेकिन कंट्रोल करते 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 अब बोले उसको सब्र के अंदर मकाम हासिल हो गया कि अब कुछ भी नहीं, हालांकि पहले बात बातों में गुस्सा होता था, अब सब्र की मशक हो गई, अब कुछ भी बोलो तो बोले कुछ भी नहीं लगता, सब्र ते होता है मेहनत करने से, इस हिसाब से इख्तियारी है। तो एक बात तो यह बयान फरमाई, दूसरी इस मलफूज में हजरत वाला ने एक इश्काल का जवाब दिया। हाँ, एक इश्काल का जवाब दिया, क्या है कि अल्लाह की मोहब्बत गैर इख्तियारी होने के बावजूद मामूर भी ही क्यों है, यानी इसका क्यों है, तो इख्तियार में तो है नहीं अल्लाह की मोहब्बत हमें लेना। इश्काल ये पैदा होता है कि आपने तो उसूल बयान फरमाया कि इख्तियारी अम्र मामूर भी ही है, जो हमसे हो सकता है अल्लाह ने उसी का हुक्म दिया है और गैर इख्तियारी का इंसान मुकल्लफ नहीं, और अल्लाह ताला की मोहब्बत का दिल में पैदा करना जो मामूर भी ही है, हुक्म है कि अल्लाह की मोहब्बत पैदा करो, इसी तरह हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत मामूर भी ही है। यहां तक कि आपने इरशाद फरमाया, ला युमिनु अहदुकुम हत्ता अकूनु अहब्बु इलैहि मिन वालिदिही व वलदिही व नास अजमईन, तुम में से कोई शख्स उस वक्त तक मुसलमान नहीं होगा जब तक कि मैं उसके नजदीक उसके वालिदैन से, उसकी औलाद से और तमाम लोगों से ज्यादा महबूब न हो जाओ। ये हुक्म दिया, इरशाद फरमाया। लिहाजा ख्याल ये पैदा होता है कि जब मोहब्बत गैर इख्तियारी चीज है तो उसको जबरदस्ती कैसे अपने दिल में पैदा करें, कि तो हमसे हो नहीं सकता, जबरदस्ती कैसे पैदा करें। तो अब ये बात को सुनो, एक ये सवाल है ना, सवाल समझ गए कि अल्लाह और अल्लाह के रसूल की मोहब्बत को पैदा करो दिल में। अब सवाल होता है कि गैर इख्तियारी हम कैसे पैदा करें, तो ये बात कि सबसे ज्यादा उनकी मोहब्बत गालिब हो, किसके वालिदैन से और औलाद से और तमाम चीजों से अल्लाह के रसूल की मोहब्बत गालिब हो, तो ये गैर इख्तियारी चीज है। अब उसका जवाब सुनो, फरमाया मोहब्बत से मुराद यहां मोहब्बत तबई, एक होती है मोहब्बत तबई और एक होती है मोहब्बत अकली। मोहब्बत जैसे हाल की दो किस्में हैं, एक हाल इख्तियारी और गैर इख्तियारी, तो इख्तियारी जो है उसका हुक्म दिया गया है, गैर इख्तियारी का हुक्म नहीं, वो कभी मिलता है कभी नहीं मिलता। इसी तरीके से मोहब्बत की भी दो किस्में हैं, मोहब्बत तबई और मोहब्बत अकली। हाँ, तो यहां जो मोहब्बत है कि अल्लाह के रसूल की और अल्लाह ताला की मोहब्बत, ये मोहब्बत अकली मतलूब है, तबई नहीं। जो तबई है वो गैर इख्तियारी है, अकली जो है वो इख्तियारी। उसका जवाब हजरत वाला ने इस मलफूज में दे दिया कि जो मोहब्बत मामूर भी है वो मोहब्बत तबई नहीं बल्कि मोहब्बत अकली है। यानी जब अकल से वो सोचेगा कि इस कायनात में सबसे ज्यादा मोहब्बत के लायक कौन होना चाहिए, तो उसकी अकल उसको उसी नतीजे पर पहुंचाएगी कि इस कायनात में सबसे ज्यादा मोहब्बत अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से होनी चाहिए। चाहे दिल में तबीयी तौर पर मोहब्बत के जज्बात इस तरह उमड़ते हुए महसूस न हो, दिल में तबीयी तौर पर वो जज्बात महसूस न हो जिस तरह वालिदैन से मोहब्बत में महसूस होते हैं, औलाद के लिए मोहब्बत के जज्बात दिल में उमड़ते और महसूस होते हैं, ये अल्लाह और अल्लाह के रसूल के लिए मोहब्बत के ये एहसास और जज्बात महसूस न हो, ये हो सकता है तबीयी। अगर बिलफर्ज किसी का यह हाल हो तो वो ये ना समझे कि मैं काफिर हो गया, यानी मेरे तो अल्लाह की मोहब्बत ऐसी नहीं जैसी मुझे माँ बाप से और औलाद से है, बल्कि वो सोचे कि अल्हम्दुलिल्लाह मुझे और अल्लाह और अल्लाह के रसूल से मोहब्बत अकली हासिल है, अगरचे मोहब्बत तभी इस दर्जे की नहीं है। जी, अकली और तबई, इसको इंग्लिश में क्या कहते हैं, अकली। अब इसका इंग्लिश में तर्जुमा क्या कर सकते हैं, कुछ भी नहीं कर सकते, नेचुरल मोहब्बत है, ले फिर भी उसका तर्जुमा तो नहीं हुआ, लफ्ज का तर्जुमा हुआ तबीयी, तबीयी का माना नेचुरल, लेकिन अकली, तो ये बाद अल्फाज का इंग्लिश में तर्जुमा ही नहीं हो। एक सहाबी का वाकया है, रिवायत में आता है कल। अच्छा हाँ, जो भी हो इंग्लिश का लफ्ज समझ जाओ। एक सहाबी का वाकया है, रिवायत में आता है कि जब हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने हदीस सुनाई, ला युमिनु अहदुकुम हत्ता अकूनु अहब्बु इलैही मिन वालिदिही वलदिही वन्नास अजमईन, तो एक सहाबी रदिल्लाहु अन्हु ने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे और सब चीजों से तो आप सल्लल्लाहु अलैहि वसल्लम ज्यादा महबूब नजर नहीं आते। देखो सहाबा कितने साफ दिल के, फौरन सवाल कर दिया, है ना, उनके दिल में बात पैदा हुई कि अल्लाह के रसूल मुझे तो और सब चीजों से तो आप ज्यादा महबूब नजर नहीं आते, लेकिन मुझे शुबा है कि शायद आप मुझे अपनी जान से ज्यादा महबूब नहीं है, ये शुबा है, इसलिए फिर मैं मोमिन भी हूं या नहीं। अब देखो उनको कैसा खौफ, अल्लाह के रसूल के पास आकर फौरन बता दिया कि आप जो बता रहे हैं तो मुझे तो नहीं लग रहा है कि मुझे आप अपनी जान से भी ज्यादा महबूब हो और औलाद से भी ज्यादा महबूब हो, तो फिर तो मैं मोमिन भी हूं या नहीं, सवाल फौरन आ गया। ये सुनकर हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने वही हदीस दोबारा इरशाद फरमाई और उन सहाबी के सीने पर हाथ मारा। उस वक्त उन सहाबी ने फरमाया, अलआन अलआन या रसूल अल्लाह, अब हो गया अब हो गया, यह ना सीने पर हाथ मारा। तो यहां से मशाइख नक्शबंदिया कल्ब पर जो उंगली लगाते हैं, हाँ तो वो उसी, यही उसकी दलील होती है कि उसके जरिए से निस्बत मुंतकिल होती है, कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के सीने पर जब हाथ लगाया तो تو ان کے دل کے اندر وہ محبت آ گئی، فرمایا الان الان. تو علماء کرام نے صحابی کے جملے کی مختلف توجیحات کی ہے، اس جملے کی کی ہے. عام طور پر جو توجیح یعنی جو اس کی وجہ بیان کی جاتی ہے وہ یہ ہے کہ حضور اقدس صلی اللہ علیہ وسلم کے ان کے سینے پر ہاتھ ماننے سے پہلے وہ محبت حاصل نہیں تھی، لیکن ہاتھ ماننے کے بعد وہ محبت حاصل ہو گئی. اللہ اللہ کا جو نقش کرتے ہیں اس میں بھی یہی چیز ہوتی ہے کہ ان کے دل کے اندر اللہ کی محبت بھری جاتی ہے. اس لیے مشائخ نقش بندیہ اس کو نقش کرتے ہیں. تو لیکن ہاتھ ماننے کے بعد محبت حاصل ہوگی، اس لیے انہوں نے فرمایا الان، اب مجھے وہ محبت حاصل ہوگی. ایک تو یہ وجہ بیان کی، دوسرا وجہ، لیکن ہمارے حضرت تھانوی رحمۃ اللہ علیہ نے اس کی عجیب وجہ فرمائی، وہ یہ کہ ایسا نہیں تھا کہ ہاتھ ماننے سے پہلے العیاذ باللہ وہ صحابی کافر تھے اور ہاتھ ماننے کے بعد مسلمان ہو گئے، اور ہاتھ ماننے سے پہلے محبت کا درجہ حاصل نہیں تھا، اب حاصل ہو گیا. اس کا مطلب یہ ہوا کہ اب تک مومن نہیں تھے ابھی مومن ہوئے، ایسا نہیں ہے. بلکہ بات دراصل یہ تھی کہ اس حدیث سے حضور اقدس صلی اللہ علیہ وسلم کا مقصود یہ تھا کہ ایک مومن کے دل میں محبت عقلی کا ہونا تو واجب ہے، مومن کے دل میں، اور ایمان محبت عقلی پر موقوف ہے. ایمان جو ہے محبت عقلی پر موقوف. آپ کا مقصد یہ بیان کرنا نہیں تھا کہ محبت طبیعی پر ایمان موقوف ہے، اور ان صحابی کو جو اشکال ہوا وہ اس لیے ہوا کہ وہ یہ سمجھے کہ محبت سے مراد محبت طبعی ہے، اور محبت طبعی اس درجے کی حاصل نہیں. اور حضور صلی اللہ علیہ وسلم نے ان کے سینے پر جو مارا، ہاتھ لگایا، اس سے یہ بتلانا مقصود تھا کہ تم اس جملے کا صحیح مطلب نہیں سمجھ رہے ہو، اس لیے کہ میرا مقصد یہ نہیں ہے کہ میری محبت طبعی سب چیزوں سے زیادہ ہونی چاہیے، بلکہ میرا مقصد یہ ہے کہ محبت عقلی زیادہ ہونی چاہیے. اس کے جواب میں اس صحابی نے فرمایا کہ الان الان، یعنی اب بات میری سمجھ میں آ گئی کہ کس قسم کی محبت مطلوب ہے. محبت عقلی آگے آئے گی. لہذا الان کا یہ مطلب نہیں کہ محبت کا درجہ پہلے حاصل نہیں تھا، اب حاصل ہو گیا، کیونکہ یہ مطلب لینے کی صورت میں یہ ماننا پڑے گا کہ اس وقت سے پہلے وہ صحابی مسلمان نہیں تھے اور اب مسلمان ہوئے، اور یہ بات بڑے خطرناک ہے. اس لیے حضرت والا فرماتے ہیں کہ الان کے معنی یہ ہے کہ اب میں حدیث کا مفہوم سمجھا کہ محبت سے مراد محبت طبعی نہیں بلکہ محبت عقلی ہے. اللہ، دیکھو ایک تو طبیعت ہے، طبیعت کے اعتبار سے دیکھنے جاؤ تو ہر ایک کو اپنی اولاد سے زیادہ محبت ہے، لیکن عقل کیا کہتی؟ عقل کہتی نہیں، اللہ سے محبت ہونی چاہیے، اور اللہ کی محبت ہے تو طبیعی طور پر وہ ہوگا. اس لیے اس میں یہ بتا دیا تو صحابہ کو یہاں اس حدیث سے مراد یہ ہے، ورنہ تو ہر ایک یہ کہے گا کہ بھائی میں مومن نہیں ہوں. لا یؤمن احدکم، تم میں سے کوئی مومن ہی نہیں. تو محبت عقلی اختیاری ہے، کیونکہ وہ غیر اختیاری ہے، طبیعت جو ہے نا غیر اختیاری، یہ محبت عقلی اختیاری ہے، اور محبت طبعی غیر اختیاری ہے. اس لیے یہ محبت طبعی معمور بھی ہی نہیں، یہ محبت نہیں مانگی جا رہی، اور ایمان کے لیے موقف علی نہیں، محبت عقلی معمور بھی ہی ہے. اب محبت کو حاصل کرنے کا راستہ کیا ہے؟ محبت عقلی یہ معمور بھی ہی ہے، اس کا حکم دیا گیا. جی اسی لیے تو محبت عقلی ہے، جبھی تو ہم اللہ کے احکام پورے کر رہے. حالانکہ اولاد سے محبت ہے، لیکن اولاد کی محبت میں ایسے مشغول نہیں ہوتے کہ جس کی وجہ سے حق حکم ٹوٹ جائے. یہ حکم پر عمل کرنا یہ اس بات کی دلیل ہے کہ تمہیں محبت عقلی ہے، سمجھ میں آئے؟ ورنہ تو حکم توڑ دیتا اولاد کی محبت میں، ہے کہ نہیں؟ تو وہ ہے عقلی، وہ عقلی ہے، جبھی تو وہ اللہ کے حکم پورا کر رہا ہے، باوجود یہ کہ اولاد کی محبت ہو، ماں باپ کی محبت ہو، باتوں سے اور لوگوں سے، رشتہ داروں سے، پھر بھی اللہ کا حکم پورا کر رہا ہے ہر حال میں. تو محبت حاصل کرنے کا آسان راستہ سنو. حضرت والا نے نشر الطیب میں اس کا راستہ بتا دیا. وہ یہ کہ آدمی پہلے یہ دیکھے کہ اس کائنات میں دوسرے سے محبت کرنے کے کیا کیا اسباب ہوتے ہیں. دیکھو عقلی کا دوسرا ایک راستہ بتا رہے ہیں. دیکھو کیا کیا اسباب ہوتے ہیں. مثلا محبت کا سبب یا تو مال ہوتا ہے یا جمال ہوتا ہے. محبت کا سبب کسی سے محبت یا تو مال ہوتا ہے یا جمال ہوتا ہے یا کمال ہوتا ہے یا نوال ہوتا ہے. چار چیزیں بتائیں. کسی سے محبت ہوگی تو یا تو مال کی بنیاد پر, جمال کی بنیاد پر, کمال کی بنیاد پر یا نوال کی بنیاد پر. کسی سے محبت اس لیے ہوتی ہے کہ وہ خوبصورت ہے, یہ ہے جمال. کسی سے محبت اس لیے ہوتی ہے کہ اس کے اندر علمی یا عملی کمالات ہے, تو یہ محبت کمال ہو. کسی سے محبت اس لیے ہوتی ہے کہ وہ سخی ہے نا, تو نوال بہت سخی ہے. اور حضور اقدس صلی اللہ علیہ وسلم کے اندر یہ تمام اسباب محبت بدرجہ کمال اس طرح موجود تھے کہ کائنات میں کسی اور کے اندر ثابت نہیں ہے. تو محبت کی وجوہات یہ چار چیزیں ہوتی ہے, تو تمام کے تمام نبی علیہ السلام کے موجود ہیں. تو اب ہمیں ان سے محبت ہونی چاہیے. آپ صلی اللہ علیہ وسلم کا جمال دیکھو تو ایسا, کمال دیکھو تو ایسا, نوال دیکھو تو ایسا. جب آدمی ان کمالات میں غور کرے گا تو لازماً اس سے عقلی محبت پیدا ہوگی, چاہے طبعی محبت اس درجے کی پیدا نہ ہو, یا اگر ہو بھی تو محسوس نہ ہو. کاز مرتبہ طبعی بھی ہوتی ہے لیکن محسوس نہیں. اب طبعی دیکھو, ایک ہر انسان کو اپنے اولاد سے کیسے محبت ہوتی. کیا ایسی طبعی حضور صلی اللہ علیہ وسلم سے محبت ہے؟ ہوتی ہے, کبھی محسوس نہیں ہوتی. ہاں, اور کبھی نہیں ہوتی ہے تو عقلی تو ضرور ہے. محبت کا سبب مال یا جمال یا کمال یا نوال. اچھا, غیر اختیاری عمر کے پیچھے مت پڑو. تو اب کیا ہوا؟ بہر اس ملفوظ کا خلاصہ ہوا کہ غیر اختیاری عمر کے پیچھے مت پڑو, لیکن اختیاری عمر میں کوتاہی نہ کرو. اختیاری عمر میں کوتاہی نہ کرو. ہمارا ہر وقت سوچ غیر اختیاری چیز کی طرف جائے. ہمارا نفس جو ہے نا, وہ مارتا ہے کس پر؟ غیر اختیاری چیز پر بہت سوچے گا, یہ مجھ سے کیوں نہیں ہو رہا ہے, ایسا کیوں نہیں ہو رہا ہے, بس. اور اسی میں وساوس میں پڑتا رہے گا, چلتا رہے گا غیر اختیاری چیزوں پر. اس لیے فرمایا غیر اختیاری چیزوں پر مت پڑو, نفس لے جاتا ہے. غیر اختیاری چیزوں پر بریک لگانی پڑتی ہے, کوتاہی نہ کرو. اور جب عمل صالح کرنے کا وقت آ جائے تو اس کو مت چھوڑو اور اعمال میں لگے رہو. اگر ساری عمر بھی کیفیات پیدا نہ ہو تو بھی تمہارا کوئی نقصان نہیں, لیکن عمل میں لگے رہو, عمل میں لگے رہو, یہاں تک کہ رسوخ حاصل ہو جائے. اور یہ پختگی اور دوام ہی مطلوب ہے, یاد رکھیں. تو سمجھ میں گیا, اس پورے درس کے اندر دو چیزیں خاص کر کے بتائی. ایک حال, اس کے اندر بھی دو قسمیں ہیں, اور ایک محبت, اس میں بھی دو قسمیں. حال میں دو قسمیں, حال اختیاری اور غیر اختیاری, اب سمجھ گئے ہوں گے. اور ایک محبت ہے, فرمایا جو اللہ تعالیٰ سے محبت نہ کرے مومن نہیں ہے, جو اپنے اولاد اس سے زیادہ تو محبت ہے. تو محبت تو صحابہ کرام گھبرا گئے. تو یہاں محبت سے مراد محبت کی بھی دو قسمیں ہیں, محبت طبعی اور محبت عقلی. تو اب انسان کبھی کبھی یہ بھی وسوسہ ہوتا ہے کہ مجھے یہ تو کیسی حدیث ہے, اور میرے کو تو اللہ سے اتنی بڑی محبت نہیں ہے. تو یہ محبت عقلی تو ہر ایک کو ہے, ہر ایمان والے کو. تو اس لیے یہ دو چیزوں میں, یہ دیکھو تصوف کا خلاصہ آ گیا. کم اس میں اس کے اندر ایک بات کا خاص حضرت نے بار بار فرمایا, کہ فرمایا गैर इख्तियारी चीज की तरफ मत जाओ, गैर इख्तियारी की चीज की तरफ मत जाओ। क्योंकि इंसान चाहता है कि मुझे कुछ कमाल नजर आए, कुछ अच्छा लगे, कुछ खुशी हो, कुछ मजा आए, ये गैर इख्तियारी चीज। दरवाजा बंद करो तो उसकी तरफ न जावे। और इंसान की तबीयत उसी की तरफ जाने को चाहती है, तो उसके लिए, और हमारा नफ्स भी ज्यादातर उसी में जाएगा। आप देखना, कई लोग आपको सवाल करेंगे, वही उनके सवाल गैर इख्तियारी चीज होंगे, सवाल गैर इख्तियारी चीज होते हैं। ऐसे मोहब्बत के अंदर भी, तो अब तो ये है कि हमें अब एक हमारे सवालों का जवाब मिल गया कि हम इसके पीछे न पड़े, और जो हमसे ताल्लुक रख रखते हैं, जो पूछ रहे होते हैं, तो फौरन समझ जाना उसका सवाल हमेशा गैर इख्तियारी होगा, और वो मिल नहीं सकते, और उसके पीछे वो सोच रहे हैं, कुछ वजीफे बढ़ा रहे हैं कि मुझे ये चीज मिल जाए, कुछ इल्म सीख रहे कि मुझे ये चीज मिल जाए, तो वो चीज के पीछे न पड़े, उनको समझाया जाए कि गैर इख्तियारी चीज। हमारा काम तो है जो हुक्म बताया, जिस तरीके से नबी सल्लल्लाहु अलैहि वसल्लम ने तरीका बताया, उसके मुताबिक करते जाना, चाहे एक दिन भी उसमें मजा नहीं आवे। हाँ, उसको इल्म, उसका इल्म सीखते जाओ, उसका इल्म सीखना जरूरी है। जैसे नमाज पढ़ रहे तो नमाज को तजवीद के साथ कुरान का सीखना जरूरी है, ऐसा नहीं कि नमाज पढ़ रहे नहीं, नमाज के मसाइल सीखना, अब ये इख्तियारी चीज है। लेकिन नमाज में लज्जत लेना, नमाज से मेरे काम नजर आए कि काम बन रहे हैं, दुआएं कबूल हो रही है, अब इसके पीछे उनको मत डालो। बोले देखो, इसके मसाइल सीखो, ये इख्तियारी, इसका तजवीद सीखो, ये इख्तियारी है, इतना सीखो जिससे कुरान नमाज सही हो जाए। पूरा कुरान सही चाहे ना हो, लेकिन नमाज सही हो जाए, इतने चार सूरते 10 सूरत का तजवीद सीख लो। तो इस तरीके से समझा कर उनको लगाया, बोले बस आप नमाज पढ़ते जाओ, अल्लाह आपके सारे काम बना देंगे, कि ये हमारा मतलूब है, अल्लाह ताला यही चाहते हैं। ठीक है, अल्लाह ताला हम सबको इस पर अमल करने की तौफीक अता फरमाए। बस आज यहां तक ही रखते हैं। थोड़ी देर मुराकबा कर ले, आंखों को बंद कर ले, गर्दन को झुका ले, तसव्वुर करे कि अल्लाह की रहमत आ रही, मेरे दिल में समा रही है, मेरे दिल से जुल्मत सियाही दूर हो रही है, दिल कह रहा है अल्लाह अल्लाह अल्लाह।